अब सवाल पैदा होता है, कैसे? हाउ कैन वी डू इट? कैसे बचाएं अपने बच्चों का आग से? हाउ कैन आई सेव माई किड्स और माई जनरेशन फ्रॉम फायर? कैसे करें? मैं आपको यहाँ एक छोटी सी बहुत दफ़ा सुनी हुई बात याद करवाती हूँ। आप लोग जब भी जहाज में जाते हैं तो एक डेमो दिखाते हैं ना आपको, सिक्योरिटीज का, सेफ्टी, उसमें एक जुमला आपने कभी सुना? और वो क्या होता है? इन केस ऑफ इमरजेंसी, दूसरों को असिस्ट करने, उनकी मदद करने की बजाय पहले आप खुद को बांधें। ऐसे ही है ना, आग लग गई है, कुछ है, इमरजेंसी लैंडिंग है, तो पहले अपनी लाइफ जैकेट पहन लें, फिर बच्चों को कराएं। ठीक है, ऐसे ही करते हैं ना हम लोग। बिल्कुल इसी तरह याद रखिए कि तरबियत का जो असल मरहला है ना, वो आपके अपनी ज़ात से शुरू होता है। मैं अपने लाशौर में एक माइंड मैप बनाती हूँ। शादी से पहले तक तो होश ही नहीं होती कि कोई मकसद भी ज़िंदगी का है। शादी हुई, आपकी अपनी ज़िंदगी है, मज़ा करें, खाएं, पिए, पहने, उड़े, रात को जागे, दिन को जागे, सोए, कुछ नहीं मसला। लेकिन मेरे जहन में आता है कि जो ही किसी के बच्चा होता है या होने वाला है, या उसको फील है कि मेरे वजूद में एक इंसान आ चुका है, तो आप देखें कि उसके ऊपर हम क्या सोचते हैं। मुझे ऐसा लगता है दो आंखें, जैसे मैं बैठी हूँ ना, तो मुझे अपने पीछे लाशौर में दो आंखें दिख रही हैं, वो मेरे ऊपर लगी हुई हैं। मुझे नहीं वो दिख रही, लेकिन वो मुझे देख रही हैं हर चीज़ पर, जो मैं कर रही हूँ, जो मैं देख रही हूँ, मैं कर रही हूँ। बिल्कुल इसी तरह से हम देखेंगे कि माँ और बाप, इन दोनों का कितना कुछ है, पहले इस पे बात कर लें, ताकि हमारा गिला या गुस्सा शौहरों से थोड़ा कम हो। आप बच्चों को टाइम नहीं देते, आप वक्त नहीं देते, और अल्लाह की बना जब वो बच्चों को की कुछ वक्त देने लगते हैं, तो फिर माँ को छुड़ाते हुए वक्त लग जाता है। ठीक है, असल तरबियत का काम जो है ना, ये माँ का है। बाप की हैसियत जो है ना, ये गेस्ट अपीयरेंस की है। समझते हैं इस जुमले को? बाप दिखाने का होता है। आप इसको यूं समझिए कि माँ और बाप हैं दोनों तरबियत में बराबर, लेकिन माँ करेगी प्रैक्टिकल काम, डे टू डे काम करेगी, और बाप रहेगा पीछे एक किस्म का चेक। मैं अब्बा को बताती हूँ, बताऊँ तुम्हारे अब्बू को, बस इतने काम है। बाप जो है ना, उसको डायरेक्ट इन्वॉल्व नहीं करना चाहिए। आज मुश्किल क्या बढ़ गई, इक्वालिटी के नाम पे कहा जी औरत और मर्द बराबर हैं। अभी आपको जुमला कहा था, दिमाग में याद रख लें, वापस आ जाती हूँ। दरी वलई सज़कर कल उनसा, अल्लाह ताला ने बीबी मरियम की माँ का जुमला या कुरान में अल्लाह का जुमला क्या बता दिया कि लड़का लड़की के बराबर नहीं है। ये दोनों बराबर है ही नहीं, ये तो बिल्कुल ऐसे ही कि आपके ये कुर्सी और टेबल बराबर है। आज इक्वालिटी का लफ्ज कितना फैशनेबल है ना, मारूफ है, इक्वालिटी, वी वांट इक्वालिटी। कैसे कोई इक्वल कर सकते हैं? आप कुर्सी में इसको इक्वल कर दीजिए, फिर आप बैठेंगे ऐसे, पांच उंगलियां बराबर कर दे, नहीं बैठेंगे। आज के मॉडर्न वे ऑफ टीचिंग ने जो लोगों को और हमारी ही बच्चियों को और हमारे ही मुसलमान फैमिलीज को जो सोच दे दी, वो कहते हैं कि माँ और बाप बराबर। नेवर नेवर। एक बार मैंने डायपर बदला, अब आप बदले, दिन को मैं इसको संभालती हूँ, रात को आप संभालें। आज मैंने बॉटल भरी है, बाप भरे। और वो बाप बेचारा जो दिन भर का काम करके आया हुआ, अपने बच्चे को प्यार से देखना चाहता था, आप उससे उसके काम कराते हैं। ये राइट वे नहीं है। आप कभी नहीं पढ़ेंगे अल्लाह के नबी की सीरत में कि आपने अपने बच्चों को नहलाया धुलाया भी था। ये काम माँ का है। माँ क्या है? बफर जोन, बाप और बच्चे के बीच में। 75% काम माँ का है और 25% काम बाप का है। क्या वो कमा कर भी लाए और बच्चे भी पाले? और बिल फर्ज अगर आप कहते हैं जी बच्चे को कि अच्छा आज तेरा अब्बा ही तुझे पढ़ाएगा, अब्बू जी सुबह बेचारे 5 बजे के निकले हुए, घर में आए 7 बजे, आप कहते हैं इसको पढ़ाएं मैथ। अब आप बताइए, वो भी गुस्से में था कि ये रोज ही मुझे ये कहती है लाओ भाई। अब जो ही उसने कहना बच्चे ने 2 + 2 = 4 की जगह 6 लिख देना, तो बाप का हाथ उठ जाना है, फिर मार मार के बेहाल करना और पकड़ के कान से उसको अंदर ले जाना, फिर अंदर से कमरा भी बंद कर लेना, फिर आपके दिल बैठता है। हाँ, इतना ज्यादा उसको मरवाते हैं बाज दफा बापों के हाथों के। किसी का जोक याद आ गया कि बाप था ऐसा कोई, तो वो बाप बच्चे को पढ़ाता था तो मारता बहुत था। तो वो बच्चा अपनी माँ से एक दिन कहता है अम्मी अब्बू मुझे इतना मारते हैं, तो अगर मार खा खा के मैं मर ही गया तो मैंने पास कैसे होना। यानी हकीकत है कि माँ ज्यादा जब्त करती है जब बाप का हाथ पड़े। आप देखते हैं बाप यहाँ तो खाली और है ना, यहाँ के तो जोक भी मुझे पता है ना कि आप ही में से किसी ने सुनाया था कि बच्चे जब बहुत ही बदतमीजी करते हैं तो एक बाप ने कहा कि चल मेरे साथ पाकिस्तान। बड़ा होके खुश होके बच्चा चला गया, पाकिस्तान एयरपोर्ट पे पहुंचा तो उसका कान पकड़ के जूती उतार ली। अब बोला अब बुला अपनी वो पुलिस को। यकीन करें ये वाकयात हैं कि बच्चे यहाँ हाथ नहीं लगा सकते तो माँ बाप सिर्फ इसलिए पाकिस्तान लेके जाते हैं कि गुस्सा उतारना इन पे। अब बुला तो किसको बुलाता है। इसी तरह आप में से किसी ने सुनाया था कि एक दफा बच्चे को स्कूल से माँ जब लेके आ रही थी तो बच्चा अड़ी कर रहा था, तो माँ उसको खींच के गाड़ी में बिठा रही थी, तो जैसे वो कहते हैं ना कि गुस्से में माँ ने कहा आज तो मैं तेनू कतल ही कर देना है, इस तरह का कोई जुमला बोला। पास से कोई और पाकिस्तानी बच्चा जा रहा था, उसने ये लफ्ज़ सुन लिया, उसने वही फ़ोन कर दिया पुलिस को कि ये माँ अपने बच्चे को किल करना चाहती है। उसने कत्ल को वो किल में समझा ना, फायर मारने बीट की वजह। कहती है वो जब घर गए तो उससे पहले पुलिस खड़ी थी उस बच्चे को ले गए। ये इधर इधर आके मैंने ये बात सुनी थी। कई कहानियाँ होंगी ना, लेकिन आप देखिए कि हकीकत मान लीजिए कि बच्चे की तरबियत मुझे और आपको खुद करनी है। सारे बड़े इंसानों को देख लें, आप बड़े बड़े आइम्मा कराम को देखें, नबी सल्लल्लाहु अलैहि वसल्लम को देख लीजिए, इनकी तरबियत के अंदर अमूमन औरतों का हाथ रहा है, मर्द बहुत कम लोगों को मिले। तो इसलिए अगर आपके शौहर दिलचस्पी नहीं लेते, नंबर एक, दूसरी बात है मसरूफ़ बहुत है, तीसरी बात है उनको शौक नहीं, बच्चों में इंटरेस्ट नहीं, तो अब इसकी भेंट बच्चों को ना चढ़ाएं। बाज़ माएँ जब अपने बच्चों को बिगड़ा हुआ देखती है ना तो खीर फिर इसी नतीजे पे निकलती, चूँकि इसका बाप नहीं था ना, चूँकि इसके अब्बू ने इंटरेस्ट नहीं लिया तो बच्चा ख़राब हो गया। ऐसा नहीं होता। एक माँ के अंदर अल्लाह ने इतना कुछ डाला है, एक बड़ी खूबसूरत चीज़ थी कि अल्लाह ने माँ कैसे बनाई ना, माँ किन चीज़ों से मिलती, क्या कुछ नरम गरम सख्त मीठी चीज़ें मिलती हैं तो फिर माँ तैयार होती है। माँ कोई ऐसी चीज़ थोड़ी है, अल्लाह ने इसको बहुत दिया है। तो ये कॉर्नर है, हम अक्सर एक हदीस पढ़ते और सुनते सुनाते हैं कि माँ के कदमों तले जन्नत है, सुनते हैं ना, लेकिन माँ खुद भी तो जन्नत की तरफ हो। हम तो अपने बच्चों का नाम जन्नत रख देते हैं, कपड़े भी पूरे नहीं होते उनके, हैरत की बात है। हम सिर्फ लफ्ज़ों से खेलने वाले लोग हैं। तो लिहाजा घर में बाप का रोब होना चाहिए, बस एक थ्रेट रखें, ठहर जाओ अब्बा आने वाले हैं, बस बच्चा समझे। फिर अब्बा कुछ कहने लगे को नहीं 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 कुछ नहीं कहना, अब ये ठीक हो गया। ये बेस्ट था, ये हमारे एंसेस्टर्स में ऐसे ही था। हमारी नानियाँ दादियाँ बस बाप का रोब रखती थी और बाप जो थे वो बिल्कुल अपोजिट थे। वरना होता पता क्या है कि इस तरह से बाज़ दफ़ा बच्चों से माएँ पिटवा देती हैं, बापों बच्चों को माओ बापों से पिटवा देती हैं कि टकराव शुरू हो जाता है। और जिस घर में बाप और बच्चे का टकराव हो जाएगा ना, बच्चे की शख्सियत टूट जाएगी। माँ दिन में 100 दफ़ा रूठती है और 102 दफ़ा मानती है, बच्चों को भी पता है ये माँ ने कह दिया, मैंने नहीं कभी बोलना, देखना 5 मिनट बाद फिर बोलना। आगे आपको बताऊंगी कैसे भी नहीं बोलना आपने, जो करना नहीं है वो कहना भी नहीं है इंशाल्लाह ताला, लेकिन खाना नहीं दूंगी। फिर 5-10 मिनट बाद माँ को ही दिल को रोता है, भूखा रो गया, भूखा सो गया। तो कहें वो जो करना है, जो करना नहीं है वो कहना भी नहीं है इंशाल्लाह ताला। तो माँ बाप फ्रेंडली हों, एक और चीज़ हमारे पास होनी चाहिए कि आप फ्रेंडली तो बनेंगे अपने बच्चों के साथ लेकिन फ्रेंड्स नहीं बनना। आप कहेंगे इसमें फ़र्क क्या भाई, बहुत फ़र्क है। फ्रेंड्स जो होते हैं ना उनके बीच में कोई फिर पर्दा ख़त्म हो जाता है, हाथ पे हाथ भी मार लेंगे, तूतकार भी कर लेंगे, साथ चलेंगे साथ बैठेंगे, लेकिन माँ बाप और बच्चों में एक डिस्टेंस प्लेस, जिसको आप कहते हैं ना डिस्टेंस प्लेस, आप इतने फ्रेंडली हो अपने बच्चों के लिए कि उनको लगे कि वाकई आप उनसे इतना प्यार करते हैं और उनके मसले समझते हैं। लेकिन बच्चे को ये ज़रूरत नहीं होनी चाहिए कि ये कुर्सी अगर बाप के लिए रखी हुई है तो आप बाप जा के बढ़ जाए, बाप की प्लेट का खाना है अगर अच्छा खाना है वहाँ कुछ तो उठा के बेटा खाए, ये नहीं हो सकता। ज़रूर डिस्टेंस रखें और घर में हमेशा एक अपर हैंड अपने शौहर का रखें। शौहर नहीं भी है ना घर में, उसकी जूती रख दें दरवाजे के आगे, उसकी प्लेट रख दें। बाप का एक बच्चे के जहन में इमेज ज़रूर सही रहना चाहिए। बस दफ़ा मियाँ बीवी के आपस में खटपट होती है, कोई गड़बड़ है, कुछ भी मजबूरियाँ होती हैं, कोशिश करें हत्तुल वसा कोशिश करें कभी बच्चों को माँ बाप के ख़िलाफ़ ना करें, और ऑफ कोर्स माँ भी के ख़िलाफ़ ना करें। बाप कम करते हैं, उनको मौका भी नहीं मिलता ना बात करने का। कभी बाप कभी आप दोनों ने आपस में लड़ना है तो अंदर जाके लड़ें, बच्चों के जाने का वेट करें, इतना सब्र रखें कि अच्छा अभी बच्चे घर पे स्कूल जाएंगे तो बात होगी, आप देखेंगे आधी बात तो इंशाल्लाह वहीं ख़त्म हो जाएगी। और कभी गीते ना करें, चुगलियाँ ना करें। मैं कैसे घर को जानती हूँ कि बीवी और मियाँ की नहीं बनी, کئیوں کی نہیں بنتی، یہ کون سی بڑی بات ہے؟ خیر انہوں نے جو زندگی کا اپنا فیصلہ لیا دیا وہ تو اس کو چھوڑ دیں۔ بچوں میں سب سے بڑی بیٹی تھی۔ اب جب بڑی بیٹی ہوتی ہے نا، اس کا ایک اور مسئلہ ہوتا ہے کہ وہ ماں ہر بات اس سے کرتی ہے۔ اچھا اب ہوا کیا کہ جب ماں نے اپنی باتیں کیں یا بچی نے دیکھا، اب وہ بچی بڑی 20 کی 22 کی 25 کی 30 کی، کہتی میں نے شادی نہیں کرنی، میرے ذہن میں مردوں کا بہت نگیٹو اثر ہے۔ آج بھی میرا خیال ہے اللہ جھوٹ نہ بولے 40 کے قریب ہوگی، اور میرے گمان کے مطابق اس کی بھی شادی نہیں، کہتی مجھے خوف ہے، مجھے مرد نہیں اچھے لگتے۔ کون سے مرد نہیں اچھے؟ باپ نہیں اچھا لگتا؟ ہاں مجھے باپ نہیں اچھا لگتا۔ تو بتاؤ نبی صلی اللہ علیہ وسلم مرد نہیں تھے؟ یہ کبھی نہ کرے۔ پھر اب وہی ماں روتی ہے، اب اس کو غم یہ کہ میرے مرنے سے پہلے یہ اپنے گھر کی ہو جائے، اور اس ایک کردار کی وجہ سے پورا خاندان ڈسٹرب ہے۔ اور ایسا پھر ہوتا ہے، ان نیچرل جب وے آف لیونگ ہوگا تو اس میں گڑبڑ تو ضرور ہوگی نا۔ تو کبھی اپنے بچوں کو اپنے شوہروں کے خلاف نہ کریں، اپنے لیے بھی اچھا رکھیں لیکن طریقے سے، ڈسٹینس کے ساتھ ہوں۔ پھر اسی طرح آپ دیکھیے کہ تمیز اور تہذیب سکھانی چاہیے بچوں کو۔ بعض دفعہ ہوتا کیا ہے کہ ہم اپنے بچوں کو اتنا کھلا چھوڑ دیتے ہیں، اب ہوتا کہ ہم ٹوکتے نہیں، جو گرا رہے کبھی اچانک اب کسی کے گھر چلے جائیں، پھر اللہ کی بنا۔ یا آج جو سسٹم بن گئے ہیں نا کہ پوچھ کے آؤ، اجازت لے کے آؤ، وقت لے کے آؤ، یہ مسنون عمل ہے۔ اس کی اندر بہت سارے لوگ اس لیے بھی فوری تیار نہیں ہوتے کہ گھر کا حال کیا، ایسے لگتا ہے جنگل ہے، پہلے ہم صفائی کر لیں پھر ہم آپ کو بلائیں گے گھر میں۔ اب جو ہی آپ بچوں کو کہتے ہیں مہمان آنے لگے ہیں، اب وہی بچے جن کو آپ کچھ نہیں ٹوکتے، آپ خود بھی گر رہے ہیں، پڑ رہے ہیں، ادھر سے چیزیں اٹھا رہے ہیں، ادھر اٹھا رہے ہیں، تو وہ بچے بھی ہیں۔ اب اس کا نتیجہ کیا ہوتا ہے؟ بچوں کو مہمان اچھے نہیں لگتے، کیونکہ ان کو پتہ ہے ایک تو مہمان جب آتے ہیں تو ہمیں بڑی ڈانٹ پڑ رہی ہوتی ہے، پھر دوسری بات ہے کہ ماں ان کے ساتھ اتنی بزی ہو جاتی ہیں کہ ہماری طرف توجہ نہیں دیتی۔ بعض دفعہ مائیں یہ پوز دینا چاہتی ہیں ہمارے بچے بہت اچھے ہیں، تو بعض دفعہ کچھ اس قسم کے کام کراتی ہیں۔ نتیجہ کیا نکلتا ہے کہ وہ بچے مہمانوں کے سامنے یوں ڈیف بن کے کھڑے ہوتے ہیں، بچے محبت ہی نہیں کرتے۔ آج آپ ایک فیل کریے گا چیز، کہ جو ترتیب ہے نا پالنے کی، کہ بچے اپنے دوستوں سے مل کے خوش ہیں، دیٹس اٹ۔ ماں باپ کے جو دوست یعنی ان کے انکلز، آنٹیز، چچا، چچی، کوئی ملتا ہی نہیں ہے۔ گھر میں بھی آپ کی بچی کدھر ہے؟ وہ اوپر پڑ رہی ہے۔ وہ جی بیٹا کدھر ہے؟ وہ نیچے ہے، وہ کھیل رہا ہے۔ واٹ ڈز اٹ مین؟ کیا سمجھ ہے؟ یہ گھر ہے، یہ تو 2-3 فلور والے گھر ہیں نا، میں تو کبھی اس کو ریکمینڈ نہ کروں بچوں والوں کو۔ ایک فلور پہ گھر ہوتے ہیں نا، تو اس میں بچے آپ کی نظروں میں ہوتے ہیں، نہ چاہتے ہوئے بھی آپ کو دکھتا ہے کہ یہ اس کا کمرہ ہے، یہ اس کا کمرہ ہے۔ چلو نکل کے باہر آنے جانے میں شکلیں تو دکھتی ہیں، ورنہ حالات تو ایسے بھی میں نے دیکھے ہیں کہ ماں باپ نیچے اور بچے اوپر، بچیاں اوپر، اور مائیں کیا کہتی ہیں کہ یہ تب نیچے اترتی ہیں جب ہم دونوں میاں بیوی کھا پی کے اندر سو لیٹ جاتے ہیں، پھر چپ کے اترتی ہیں، چپ چپ، پھر کوئی ٹوسٹ بناتی ہے، کوئی انڈا بناتی ہے، کیونکہ اماں کی پکائی ہوئی وہ دال پالک ساگ نہیں پسند۔ پھر کہتی یوں اٹھا کے اندر جاتی ہیں تو کہتی ہیں ہمارے بچے نہیں ہیں، یہ کرایہ دار ہیں ہمارے۔ یقین کریں اتنی تنہائی ہے، ہم دکھ سکھ نہیں بیان کر پاتے اپنے بچوں کا۔ جو آج ہماری زندگی کی باتیں نہیں سمجھ رہے، بتائیے ہمارا، میرے دل کی بات جو میرا بچہ نہیں سمجھے گا، کیا میرے مرنے کے بعد یا میرے منظر سے ہٹنے کے بعد کیا اس کو میری باتیں یاد رہیں گی یا سمجھ آئے گی؟ ایک اتنا ڈسٹینس آ چکا ہے، اتنا ہو گیا ہے کہ بعض اس طرح سے ماں باپ کو بچے سمجھنے لگ جاتے ہیں کہ یہ تو بدھو ہے، ان کو اردو نہیں آتی، انگلش نہیں آتی، ان کو نوش نہیں آتی۔ یقین کریں، اور جو وقت ماں نے دینا تھا وہ ٹائم آج دے رہی ہے بیبی سیٹر۔ کون سی ہے؟ الیکٹرانک بیبی سیٹرز ہیں آج ہمارے ماں باپ بچوں کی۔ میں کہیں گئی، ایسی میں بیٹھی اپنی تیاری کر رہی تھی، تو میں نے کمپیوٹر پاسورڈ مانگا ان سے، تو نیٹ کھولنے لگی تو چھوٹی بچی گھر کی، بالکل چھوٹی سی معصوم سی بچی لگ رہی تھی، کمرے میں آئی تو مجھے اس نے چونکہ کمپیوٹر پہ دیکھا تو کہتی میں آپ کو ٹی وی لگا دوں۔ میں نے کہا اس کو کہاں آتا ہوگا؟ یقین کریں اس نے ہاتھ میں پکڑا ریموٹ کنٹرول، کلک کیا، کلک کیا تو آگے کارٹون چل گئے۔ ماں باپ سب ادھر، ماں باپ تو نہیں تھے، ماں اور جو بھی فرینڈس تھیں وہ دوسرے کمرے تھی، میرے ساتھ یہ بچی تھی۔ اب جب میں نے دو، میں تو اپنی تیاری میں تھی، درس میں جانا تھا ہم نے کہیں، تو پھر وہ بچی کو لگا کے مجھے سمجھ نہیں، میں نے کہا بیٹے اس میں قرآن نہیں آتا؟ تو کہتی نہیں۔ تو میں کہا یہ کون دیکھتا؟ کہتی میں دیکھتی ہوں۔ اور کبھی آپ دیکھیں، خود بھی دیکھیں، آپ صرف خود بھی دیکھیں جو آپ کے بچے دیکھتے ہیں۔ سچی بات ہے، ایسی حدوں کے ٹوٹنے کا ڈر نہ ہو تو میں آپ کو یہاں صرف کچھ کارٹونس اور کڈس ویڈیوز کے کلپس دکھاؤں، मुझे पूरा यकीन है कि आप कभी सुकून से नहीं बैठेंगे जब आपके बच्चे टीवी देख रहे होंगे। किसिंग, गंदे कपड़े, लविंग, क्या क्या हालतें उन बच्चों की जो वो इसमें देखते हैं। और जिस तरह आज बच्चों के जहनों पे अफकार दूसरों के प्रमोट किए जा रहे हैं ना, इसके बारे में बहुत फिक्र की बात है। आज हम अपने बच्चों को अनअटेंडेड जब छोड़ देते हैं, हमारे पर्स में गोल्ड होगा ना तो हम कभी नहीं इधर उधर छोड़ेंगे। हमारे पर्स में थोड़े पैसे हम कहते हैं हाँ ये क्यों इधर छोड़े, और हमारे सोने जैसे बच्चे, चांदी जैसे बच्चे गैरों के हाथों में पड़े होते हैं और उनकी सोच बदल जाती है। फिर आप देखिए कि हमारी इतनी कीमती दौलत, मताए गुम गुश्ता जिसको कहे, हमारा बच्चा, हमारा मुस्तकबिल, नबी का उम्मती, क्या आप इसको 7-8 घंटे या कमोबेश अनअटेंडेड छोड़ सकते हैं? हम चाहते हैं हमारे बच्चे अच्छे मुस्लिम बने, नबी सल्लम के उम्मती बने। हम अपनी सहूलत की खातिर, सिर्फ सहूलत की खातिर अपने बच्चों को क्या ऐसी जगहों पे छोड़ना पसंद करेंगे कि जहां उनके किरदार, उनके अखलाक और उनकी सोचों का कबाड़ा हो जाए? जब तक हम इस मसले को नहीं समझेंगे, ये मसला हल नहीं होगा। आप देखिए ना कि आप इधर से एक चीज, एक सैक है उसमें कुछ डालती जाए और नीचे छेद हो निकालती जाए, या ऊपर से चीनी डालती जाए और सैक में नीचे नमक हो, मीठा तो नहीं होगा। अल्लाह ना करे एक बॉक्स है और कोई ऐसी कोई डब्बा सा है और उसके अंदर हमें यकीन हो कि सांप है, तो क्या हम खुद या हमारे बच्चे को कहेंगे हाथ डालो अंदर? आप देखिए कि उम्मत मुस्लिमा जो कि बड़ी कीमती उम्मत थी, लोग किसी और दीन के इतना खिलाफ नहीं बोलते जितना लोग इस्लाम के खिलाफ बोलते हैं। आज वही उम्मत जो इतनी तरक्की करके आई थी दुनिया में, आज क्या ये जुल्म नहीं हुआ कि हमारे बच्चों की सोचें बदल गईं, आज उनको अपने दीन पे शक होने लगा? क्या तरीका था वो इस्लाह का, किस तरीके से वो बात करते थे? वो अच्छे माशरे, अच्छे बच्चों से बनते थे, और एक अच्छे एक बच्चे की अच्छी तरबियत कल के एक अच्छे इंसान की तरबियत है, वजह थी उसकी, बहुत फ़र्क था। क्या वाकई हकीकत में हम ये चाहते हैं? तो हमें पहले अपना गोल सेट करना है कि हम चाहते क्या हैं। क्या हम सिर्फ वक्त गुजारना चाहते हैं? बस आप देखें ना, अब यहाँ आए हैं, शायद आपकी कम, लेकिन मैं अपनी कह सकती हूँ कि मेरी मुसलसल नज़र घड़ी पर है, क्योंकि मुझे पता है कि आपको बहुत कुछ देना है इंशाल्लाह। घड़ी पे नज़र है, क्या मेरी इस तरह नज़र है कि मेरा बच्चा किधर जा रहा है? आप कह लें कि हकीकत में ना तरबियत औलाद एक शाख है उस फर्द की तरबियत की जिसको इस्लाम इसलिए तैयार करता है कि कल वो बड़ा बन के, बड़ा हो, एक एक्टिव फाल किस्म का इंसान बने, सोसाइटी में एक अच्छा इजाफा हो, और सबसे बढ़ के वो आगे बढ़ने वाला हो। मैंने एक हदीस पढ़ी, काम के रह गई, आप ख़ुद भी पढ़िएगा जाके, सही मुस्लिम की ये रिवायत है, नबी सल्लम ने फरमाया ये बहुत बड़ा गुना है कि इंसान जिनका जिम्मेदार और रखवाला है इन्हें ज़ाया करते और इनकी तरबियत ना करें। दोहरा दूँ, ये बहुत बड़ा गुना है कि इंसान को अल्लाह जिस चीज़ की जिम्मेदारी दे फिर इंसान उस जिम्मेदारी को ज़ाया कर दे, तरबियत ना करें। बहुत लोग सिर्फ अच्छे खाने खिलाना तरबियत कहते हैं, अच्छे कपड़े पहनाना, मैचिंग, ईद पे पैसे लेके देना, उनको कपड़े देना, दिस दिस दैट, इस चीज़ों को तरबियत समझते हैं। हालांकि हकीकत में तरबियत इससे बहुत बड़ी चीज़ है। बताइए इससे बड़ी क्या और ज़ाया होने वाली चीज़ होगी कि हमारे बच्चे इस्लाम के बुनियादी अकायद से दूर, आमाल से दूर, उम्मत मुस्लिमा की 80% जनरेशन फजर की नमाज ना पढ़े। आप खुद से चंद सवाल कीजिए सिर्फ शोर को बेदार करने के लिए। पहला सवाल, इसको चेकलिस्ट नंबर 2 पे कर लीजिएगा, सुबह के वक्त मेरे घर का माहौल क्या होता है? जब मैं सुबह कह रही हूँ ना, तो इससे मुराद फजर से करीब का वक्त है। क्या मैं और मेरे बच्चे नमाज के लिए उठते? क्या मैं अपने बच्चों को सुबह की नमाज के लिए उठाने का हौसला रखती हूँ? यकीन करें, मैंने देखा है कि माओं और बापों और दादा और दादी के कुरान पढ़ने की आवाज़ें आती हैं और जवान बच्चे सो रहे होते हैं। अच्छा, जो वक्त हमारा था ना, जब हम यंगस्टर्स में, टीनेज में थे, मैंने जो चीज़ देखी है, आवाज़ ज़रूर लगाते थे बड़े, دادا تھا، نانا تھا، باپ تھا، اٹھ نماز پڑھ، یہ تصور نہیں تھا کہ باپ اٹھ کے مسجد چلا جائے یا ماں سے پڑھ لے تو بچوں کو نہ اٹھائیں. کیا آپ میری اس بات کی تصدیق کریں گے؟ اور کچھ نہیں ہوتا تھا. مجھے اپنی نانی یاد آتی ہیں، اللہ ان کو جنت نصیب کرے، کہ ان کا عمل وہ پہلے تو سب جب اٹھتی تھی فجر سے بہت پہلے اٹھ جاتی تھیں، پھر نماز شماز پڑھنی، جب فجر کی اذان ہونی نا پھر انہوں نے جتنی ان کے اندر ہمت طاقت تھی ماشاء اللہ بڑی ایکٹیو رہی اینڈ تک، تو ہر بچے بہو بیٹے کے کمرے کے پاس جا کے آواز دینی ان کو نماز پڑھنے کے لیے، دروازہ نوک کرنا کسی کا نہیں. کچھ بچے اوپر بھی رہتے تھے تو باہر سین میں کھڑے ہو کے نماز پڑھ لو، یہ کر لو، اس طرح کر لو. پھر اس کے بعد جب انہوں نے نماز پڑھنی نا، اب وہ بار بار بڑے بندے سے اٹھنا بیٹھنا مشکل ہے، کبھی گرمی کبھی سردی، تو پھر وہ کیا ہونا، انہوں نے نماز کے بعد دعائیں شروع کرنی، تھوڑی دیر او فلانے نماز پڑھ لے، چاہے وہ سن رہے کہ نہیں سن رہے، لیکن جب تک وہ سورج نہیں نکل آتا تھا ان کو چین نہیں آتا تھا. اور پھر اخیر اگر پڑھتے تھے جو تو خوش ہونا آف کورس، اور اگر کوئی نہیں تو یہی بڑ بڑاتے ہوئے انہوں نے سونا کہ اے منڈا پتہ نہیں کدھر نماز پڑھے گا. اس طرح کے حالات ہوتے تھے. آپ سوچئے کہ آپ، یہ چیک لسٹ ہے، میں ایک ماں ہوں، میرا 16 یا 17 سال کا بیٹا ہے، میری 12-15 سال کی بیٹی ہے، کیا صبح فجر کی نماز کے لیے میں اپنے بچے کو اٹھانے کی، چلے میں یہ نہیں کہتی خواہش، وہ سب کو ہے کوشش، کے کیا ہمت رکھتی ہوں، جرت رکھتی ہوں؟ میں نے دیکھا بچے کنڈیاں لگا کے سوتے ہیں، آپ کنوارا بچہ کنڈی کیوں لگا کے سوئے، کیا سمجھتے ہیں آپ؟ کیا مجھے اپنے بچوں کو دین کی بات کرتے ہوئے شرم تو نہیں آتی؟ کیا میں اپنے بچوں کی بری عادتوں پہ نظر رکھتی ہوں؟ اور اگر نظر ہی نہیں رکھتی تو تربیت کیسے کروں گی؟ بعض ماں کو نا ایک دھوکا ہوتا ہے، میرا بچہ یہ نہیں کر سکتا، جی یہ تو ابھی، اس کو تو روٹی کو چوچی کہنا نہیں آتا. بچے باہر بڑے بڑے جرم کراتے، اور ہمارے معصوم بچے، میرا یہ یقین کریں، یہ جو آپ تو کورس سوچ کے آئے تھے نا کہ بچوں کی خرابیاں، میری 100% ہمدردیاں بچوں کے ساتھ ہیں، میں اپنے سمیت آپ سب کو اس میں شامل کروں گی کہ یہ بچے بڑے پیارے ہیں، ہم ان کو نہیں ٹیکل کرتے، ہینڈل وتھ کیئر تھے، ہم ان کو ضائع کر دیتے ہیں. اگلا پوائنٹ لکھے چیک لسٹ کا، کیا میں اپنے بچوں کے دل میں اللہ کی محبت ڈال چکی ہوں؟ کیسے ڈالتے ہیں؟ اسماء الحسنیٰ پہ غور، شکر نعمتوں پہ غور، اللہ نے کیا کچھ دیا، دیکھو بیٹا بچپن میں ماں جو توحید سکھا دے گی نا اس سے کوئی نہیں ہٹا سکتا. ہم تو شروع میں بچوں کو شرک سکھا دیتے ہیں، کھا لو لوگ کیا کہیں گے، صفائی کر لو لوگ کیا کہیں گے، پیپل کانشیس بنا دیتے ہیں، اللہ کا ڈر کم لوگوں کا، مہمانوں کا زیادہ، یہ کر لو ایسے، وہ کر لو ایسے، اللہ سے دور کیا ہوا ہم نے اپنے بچوں کو. بعض دفعہ کہتے ہیں نماز پڑھو، لیکن وہ اللہ سے پیار والی نماز نہیں ہوتی. اگلا نقطہ لکھئے، کیا میں اپنے بچوں کے دل میں رسول اللہ صلی اللہ علیہ وسلم کی محبت ڈال چکی ہوں آج تک؟ کیسی محبت؟ جیسی افرا نے ڈالی تھی معوذ اور معاذ کے دل میں، کہ ابو جہل کو قتل کرنے والے یہ دو بچے تھے. کس بات پہ یہ تلواریں لے کے نکلے تھے 16-17 سال کی عمر میں؟ کیا کہ یہ شخص مکہ میں رہتے ہوئے رسول اللہ کو گالی دیتا تھا. اب یہ ہم کیسے پرکھے؟ اب آپ کے ذہن میں شاید بعد میں جب آپ اس چیک لسٹ کو کریں گے تو سوچیں گے کیسے پتا چلے میرے بچوں کے دل میں اللہ کی محبت ہے کہ نہیں. تو سمپل سی بات ہے، ایک طرف اللہ کی بات، ایک طرف انسانوں کی بات، کس کو مانتا ہے؟ ایک طرف انسانوں سے ملنے کا وقت ہے کہیں پارٹی میں، ایک طرف نماز میں اللہ سے ملنے کا وقت ہے کدھر جاتا ہے. محبت کے بہت رنگ ہوتے ہیں. اب کسی کو نہ سمجھ آئے تو میرے سے مشورہ کر لے کہ واقعی کیا حالات ہیں کہ پتہ چل سکے کہ اللہ سے محبت ہے کہ نہیں. رسول اللہ سے محبت کیسے دکھے گی؟ نبی کا طریقہ، نبی کا معاملہ، نبی سے پیار. دیکھیے ایک ہے رسمی نے محبت جو ہمیں بعض دفعہ لگتی ہے اللہ کے نبی سے، ایسے ہی ادب والی محبت، سب سے اعلیٰ میٹھے نبی کا روزہ، ایک ادب ہے، ایک ادب ہے. میں اس محبت کی بات نہیں کر رہی، وہ محبت جو اس وقت بھی شاید آپ اپنی ماں سے محسوس کر رہے ہیں، اگر آپ کو ان سے ملے ہوئے 1-2 سال ہو گئے. آتی ہے محبت دل میں؟ آپ اپنے باپ سے جو محبت کرتے ہیں، جو ہو سکتا ہے آپ کے ابو سے آپ 4 سال سے نہیں ملے، میں وہ محبت پوچھ رہی ہوں اس وقت، جذبوں والی، ٹوٹ کے چاہنے والی، نبی صلی اللہ علیہ وسلم کے گلے لگنے والی، ان سے محبت، ان سے پیار لینے والی محبت، میرے بچوں کے دل میں ہے اتنی محبت؟ اللہ اکبر۔ اگلا سوال، کیا میں اپنے بچوں کے دل میں اسلام کی محبت ڈال چکی ہوں؟ کیسے؟ کہ وہ اسلام کے لیے سب کچھ دینے کو تیار ہو جائے، اس اسلام کے دفاع اور اس کو قیام کرنے اور اس کے اوپر بات کرنے کے لیے کیا میں اپنے بچوں کو محسوس کرتی ہوں اسلام کی محبت ڈال دی ہے؟ پھر نیکسٹ آپ کی چیک لسٹ کا پوائنٹ ہے، کیا، یہ بڑا دل بڑے کر کے لکھنے والا پوائنٹ ہے، کیا میں اپنے بچے کے دل میں اپنی، یعنی اب ماں اور باپ کی محبت ڈال چکی ہوں؟ اپنی محبت پوچھیں آج جا کے بچوں سے، بیٹا تم مجھ سے کتنا پیار کرتے ہو؟ جیسے ایک بچی آتی ہے تو میں اس کو بہت ہی پیار کرتی ہوں، باقیوں کو بھی کرتی ہوں، لیکن وہ اصل میں کافی عرصے سے آ رہی ہے تو بڑی شرمیلی سی بچی ہے، شاید آج بھی کہیں بیٹھی ہوگی، تو ایک دن اردو ٹیچر کوئی نہیں تھی تو میرے پاس آ گئی، میں نے پڑھایا اس کو، تو میں اس کے پاس آئی، وہ میرے پاس آئی تو میں نے اس کو ایک دم ایسے ہگ دیا نا، تو گلے سے لگایا، تو میں نے اسے کہا کہ بیٹا آپ کو پتہ ہے میں آپ سے پیار کرتی ہوں؟ تو شرماتی، جھلتی اور اندر گھستی، جی پتہ ہے۔ تو میں نے کہا آپ مجھ سے پیار کرتی ہیں؟ جی کرتی ہوں۔ پھر میں نے اس کو کہا کہ مجھے کیسے پتہ چلے گا کہ آپ مجھ سے پیار کرتی ہیں؟ پتہ نہیں۔ میں نے تحریمہ سے پوچھا، میں کہا تحریمہ آپ کو پتہ ہے مجھے آپ سے پیار ہے؟ جی استاذہ مجھے پتہ ہے۔ تو میں نے کہا آپ کو مجھ سے پیار ہے؟ جی۔ تو میں نے کہا مجھے کیسے پتہ چلے؟ اس کا اس کے پاس بھی جواب نہیں تھا۔ تو کیا آپ اپنے بچوں سے نہیں یہ پوچھ سکتے کہ مجھ سے پیار کرتے ہو کہ نہیں؟ خود آ جا کے پوچھئے، بیٹا میں کیسی امی ہوں، بیٹا مجھے گریڈس دو، بیٹا مجھے پوائنٹس دو، مجھے بتاؤ میں کیسی ہوں۔ اسی طرح کے کچھ اور پوائنٹ جو آپ چاہیں آپ اس میں لکھیں، اور یہ قسم کا آپ کے لیے پلانر بن رہا ہے، آپ 15 دن کا، ایک ہفتے کا، مہینے کا، یہ بنائیں اور اپنے آپ کو چیک کریں گے ان پہ، تو آپ خود فیل کریں گے کہ میں کہاں ہوں۔ ابھی ہم نے تربیت نہیں سیکھی، ابھی تو اس کی ضرورت سیکھ رہے ہیں نا، وجہ سیکھ رہے ہیں، اپنے آپ کو ڈھونڈ ڈھونڈ رہے ہیں، تو یہ بڑے قیمتی بچے ہیں۔ کیا میں اپنے بچے کو قرآن کی محبت دے چکی ہوں؟ ہاں وہ پڑھتے ہیں ناظرہ نیٹ پہ، پیچھے اماں کھڑی رہتی ہے سر پہ اتنی دیر، پڑھو بیٹا ہے۔ ہاں وہ میرا بچہ پڑھ چکا ہے، 2 بار پڑھ چکا ہے۔ میں کل کہیں گھر جا رہی تھی تو مجھے ایک بچی ملی، واللہ ہی میں اس وقت نہیں اس کو پہچانی، لیکن شکل دیکھ کے مجھے لگا یہ بچی کبھی اسکول میں آتی تھی، تو اس نے بھی مجھے پہچان لیا، تو میں نے بات کی، کیا حال ہے بیٹا؟ میں نے کہا آپ آج کل آتے نہیں ہو نا؟ کہتی میں نے پڑھ لیا ہے۔ میں نے کہا میں نے 2 دفعہ قرآن پڑھ لیا۔ میں نے کہا اب ضرورت نہیں؟ کہتی نہیں اب نہیں ضرورت۔ اچھا میں فگر آؤٹ کر رہی تھی یہ بچی کون ہے، تو میں نے، اب میں اکثر بچوں کو کیسے پہچانتی ہوں، ان کی امی کے نام سے نا، کیونکہ ماؤں کے نام اکثر پتہ ہوتے ہیں، تو میں نے اسے کہا کہ اچھا بیٹا آپ کی امی بھی پڑھ چکی ہیں؟ کہتی نہیں ان کا آپریشن ہوا ہے۔ اب میں آڈر گئی، میں نے کہا امی خیر ہے، کون سی امی ہے، اس کا آپریشن کیا ہوا ہے، کدھر ہے؟ پھر میں نے پوچھا، میں کہا بیٹا آپ کی امی کا نام کیا ہے؟ اچھا جب اسے امی کا جو نام بتایا نا، ابھی تک میرے ذہن میں ہے کہ اسے امی کا نہیں بتایا، دادی یا نانی کا ہوگا، وہ نام امیوں کا نہیں ہوتا جو اس نے بتایا۔ میں نے کہا بیٹا آپ کا نام کیا ہے؟ اب جب اس نے نام بتایا تو میں کہا اوہ یہ آپ ہو۔ میں کہا واقعی سب کچھ پڑھ چکے؟ کہتی جی میں پڑھ چکی ہوں قرآن۔ تو قرآن کی محبت ڈالنی ہے۔ کیا میں ڈال چکی ہوں؟ کیسے ڈالتے ہیں؟ آپ دیکھیے یہ قرآن اتنا بڑا میریکل ہے، جیسے ہمارے بچے بڑے ہوتے ہیں نا، چھوٹے تھے اب بڑے ہو رہے ہیں، یہ قرآن بھی ہمارے ساتھ بڑا ہوتا ہے۔ بچوں کے لیے یہ قرآن بیڈ ٹائم اسٹوریز ہے، ینگس کو یہ قرآن دیں گے تو ان کے لیے گائیڈ بک بن جائے گی، اور بڑوں کو دیں گے لائف کے ساتھ، جیسے اب ہماری عمریں ہیں اس وقت، تو اس میں آپ دیکھیں کہ یہ زندگی گزارنے کے طریقے سکھاتے ہیں۔ تو اس طرح سے ہم نے دیکھنا ہے، بچوں کو آپ خود محبت دے سکتے ہیں، جنت کی باتیں، جہنم کی، مرنے کی، آخرت کی۔ بعض دفعہ ہم بچوں کو اتنا سیکیور رکھ کے پالتے ہیں، نہیں 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 ان کے سامنے مرنے کی بات نہ کرنا، قبر کی بات نہ کرنا، کیوں نہیں کرنا؟ ان کو سب سمجھ آتی ہے، بتانا چاہیے بچوں کو، دونوں چیزیں دکھائیں، جب یہ دیکھیں گے پھر ہی سیکھیں گے۔ جنت کی باتیں کیا کریں آپ بچوں کو، آپ کے ہاں جنت میں جائیں گے، وہاں بڑے بڑے محل ہوں گے، کہ اوکے بورنگ، ہم نے کیا کرنا۔ ایک ماں تھی تو اس نے اپنے بچے سے کہا کہ بیٹا نماز پڑھ لو، پتہ نہیں انہوں نے کہاں سے حدیث سنی ہوئی تھی تراویوں پہ کہ ایک تراوی پہ جنت میں ایک محل ملتا ہے۔ بچے نے پہلے دن پڑھ لی نماز، پھر دوسرے دن کہا بیٹا تراوی پڑھو، کہتا مجھے اور محل نہیں چاہیے۔ तो बच्चों के साथ छोटी बातें कर सकते ना, बेटा जन्नत में तुम जो चाहो करो, कोल्ड ड्रिंक पीना, केक खाना और चॉकलेट्स खाना और जो भी चीज़ें होती हैं, जितने मर्जी ग्लास तोड़ना। बच्चों को ऐसी मोहब्बत है, आप छोटे बच्चे को भी सिखा सकते हैं, जितनी मर्जी चॉकलेट खाओ, वहाँ कैंडीज होंगी दरख्तों पे। अब आपके बेटा जन्नत लेनी है, क्यों? उसमें दूध की नहर है। वो इतना बुरा मुंह बनाएगा ना, मुझे नहीं ऐसी जन्नत चाहिए जिसमें दूध की नहर है। तो आप उसमें कहीं, उसमें कोक की नहर है, तो फिर तुम्हें नाले उसकी कोशिशें बहुत ज़्यादा होंगी ना। तो इंशाल्लाह हमने इन चीज़ों को देखना है चेकलिस्ट में, अपने और पॉइंट्स में आप एक दो और ऐड करें, क्योंकि अब हमारा टाइम पूरा हो गया। लेकिन जैसे ईटिंग हैबिट्स की बात आप चेकलिस्ट में लिखेंगे, क्या मैं अपने बच्चे के अंदर खाने पीने के सही तरीके डाल चुकी हूँ? मतलब ये कि सुन्नत मुताबिक से क्या खाना है क्या नहीं खाना, दाएं हाथ से खाना है बाएं से खाना है, ये और वो इस तरह से, क्या मैं अपने बच्चे को वक्त देती हूँ, क्वालिटी टाइम? अगर हम आए एक छोटी सी हदीस दो लफ्ज़ों की, तहादु तहाबु, दैट्स इट, दो लफ्ज़ हैं, अल मुस्लिमु मन सलीम अल मुस्लिमूना, दो तीन लफ्ज़ हैं आगे, राइट? बिल्कुल इसी तरह से आप ये महसूस करें कि अगर एक हदीस अपने बच्चे को अब रोज़ लेंगे ना छोटी सी, तो 365 हदीसें हो जाएंगी एक साल में। रोज़ की एक आयत समझा दें, 365 आयतें सीख लेंगे एक साल में। सिर्फ हम टाइम नहीं देते जी, कुछ शेयर कीजिए जो आपने सीखा सुना। अच्छा जी, ये मैं सिर्फ एक, इन्होंने मुझसे रिक्वेस्ट किया तो मैं इनके लिए पढ़ रही हूँ, और फिर ये खुद भी कुछ बताएंगी। ये कहती है कि मैं बोल के नहीं कह सकी जो बात, वो मैं लिख के ले आई हूँ, और सिर्फ इस सोच से कि हम थोड़ा सा इस पर गौर व फिक्र करें। ऊपर इन्होंने हदीस का खुलासा लिखा है, नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस, कि जिसमें हया नहीं उसमें ईमान नहीं। आज हमारे बच्चों में शर्म हया को ख़त्म करने के लिए बारने हक और स्कूल में क्या हो रहा है, इसका अंदाज़ा हम सभी को है कि किस तरह 6 साल से कम उम्र के बच्चे बारने हक में लड़के और लड़कियां एक दूसरे के सामने कपड़े तब्दील कर रहे होते हैं। एक बच्चा एक बच्ची की कमीज के अंदर गुड़िया रख कर कह रहा था कि ये अब बच्चा पैदा करने लगी है, और अचानक बच्ची चीखने चिल्लाने लगती है कि मुझे जल्दी हॉस्पिटल ले जाए, और वो गाड़ी की आवाज़ निकालता है यानी एम्बुलेंस की, फिर वो इसे हॉस्पिटल, एक आरजी सा हॉस्पिटल है उसमें ले जाता है, फिर वहाँ वो गुड़िया इसके पेट में से निकालता है, बाकायदा वो एक दूसरे को किस भी कर रहे होते हैं। ये सब देखकर वहाँ एक मुसलमान सिस्टर हैं, उन्होंने मौजूद नॉर्वेजियन स्टाफ से कहा कि इनको मना करें, ये कैसा खेल खेल रहे हैं। तो वो कहने लगी, हम कैसे मना करें और हम मना क्यों करें, ये सब तो फितरी चीज़ें हैं। ये बाकी बात अब खुद करती हैं।
जी बिल्कुल, मेरी एक दोस्त हैं और वो बारनेहक में जॉब करती हैं, और बाकी भी जो साथी मतलब जिनका है ताल्लुक, उनको बिल्कुल इस बात का अंदाज़ा होगा। यहाँ पे आने वाली भी कुछ सिस्टर जो हैं वो भी बारनेहक में जॉब करती हैं, और ये बात बहुत नॉर्मल है, बहुत मतलब कॉमन जिसको कहते हैं यहाँ पे, कि 5 साल से 6 साल के बच्चे और फिर स्कूल में पहली क्लास से भी बच्चे सबसे पहले ये सीखते हैं कि ये मेरी शरस्त है, यह मेरी गर्लफ्रेंड है, यह बॉयफ्रेंड है। इस चीज़ से सब लोग आप वाकिफ भी होंगे, और उसी तरह मतलब एक दूसरे को जैसे वो बड़े लोगों की तरह डील कर रहे होते हैं, ये भी चीज़ जो है ये सबके इल्म में है कि ऐसा होता है। कोई भी ऐसा यहाँ पे नहीं है कि जो इस चीज़ से इत्तेफाक ना करता हो। आप लोग कहते हैं ना इत्तेफाक, ऐसी बातें हैं यहाँ पे बिल्कुल, बल्कि इससे भी कई ऐसी बड़ी बातें जो कुछ मतलब मैंने अपनी आँख से भी देखी, मगर मतलब मेरी ज़ुबान नहीं उन अल्फाज को अदा कर सकती कि मैं उस पर। बस यही फ़िक्र है कि इंशाल्लाह ताला अल्लाह ताला ये तौफीक दे कि इस्लामी बारनेहगन हम खोलें यहाँ पर, या इस्लामिक स्कूल का करें, और उसके लिए अपनी कोशिश तेज़ करें, क्योंकि ये इतने छोटे से इतने मासूम बच्चे मतलब 5 साल का बच्चा, आप खुद सोचें कि क्या क्या बात वो सीख रहा है और क्या क्या बात वो ले रहा है कैसे। तो लम्हा फिक्री है बिल्कुल हम सब के लिए।
जज़ाकअल्लाह खैर। एक और शेयरिंग है, स्टूडेंट हैं तो वो आज यहाँ नहीं है, लेकिन उनकी जो रिकॉर्डिंग मौजूद है वो आपके लिए प्ले करते हैं।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह। बच्चों की तरबियत के टॉपिक पे मैंने पिछले कुछ अरसे में बहुत ज़्यादा सर्च किए, सिर्फ ये जानने के लिए कि एक माँ होने के नाते मैं अपने बच्चों की तरबियत में कहाँ कमी कर रही हूँ, क्योंकि जो मेहनत मैं कर रही थी और जो नतज मैं हासिल करना चाहती थी वो मुझे नज़र नहीं आ रहे थे। کافی سرچ کرنے کے بعد میں اس نتیجے پر پہنچی کہ میں غلط شخص پر محنت کر رہی ہوں. محنت مجھے اپنے بچے پہ نہیں کرنی, سب سے پہلے مجھے اپنے میں محنت کرنی ہے, کیونکہ ابھی میری ہی تربیت نہیں ہوئی بھی کافی. اور مجھے لگا کہ یہ محنت ایسے ہی نہیں ہوگی. سب سے پہلے میں نے اپنے آپ کو قرآن کے ساتھ جوڑا, یہ جاننے کی کوشش کی کہ اللہ کی یہ کتاب ہمیں کیا سکھاتی ہے اور اللہ کے احکامات کیا ہیں. اس کے بعد کیریکٹر بلڈنگ کی صورت میں نبی پاک صلی اللہ علیہ وسلم کی سیرت کو جاننے کی کوشش کی, کیونکہ ان سے اچھا کیریکٹر کسی کا نہیں ہو سکتا. تو یہ دو سورسز ہیں جن سے ہم اپنی تربیت کر سکتے ہیں, اور ساتھ ساتھ ہی بچوں کی تربیت کرنی ہے. میں اپنے بیٹے کو یہ بتاتی ہوں کہ ہم نے یہ کام کرنا ہے, لیکن جب وہ دیکھتا ہے کہ میں خود اس میں ویک ہوں تو میں اس کو بتا دیتی ہوں کہ میں کوشش کر رہی ہوں اور آپ بھی کوشش کریں. میں نے کبھی یہ نہیں کہا کہ چونکہ میں آپ کی مدر ہوں, چونکہ میں بڑی ہوں تو میرے ہر فیصلہ میری ہر بات صحیح ہے, لیکن چونکہ تربیت کا پروسیس ابھی جاری ہے اور بچے کا بھی جاری ہے, ایک غلطی کا مارجن ساتھ میں رکھیں. مجھے اس سب میں سب سے امپورٹنٹ پوائنٹ یہ لگا کہ جس بات کی آپ نصیحت اپنے بچوں کو کرتے ہیں, سب سے پہلے اس پر خود عمل کریں اور خود عملی نمونہ بنیں اپنے بچوں کے لیے. کیونکہ جس بات کی آپ نصیحت کریں گے, اگر آپ وہی کام خود کریں گے تو بچوں کو اس کوالٹی کو ابزارب کرنے میں, اڈاپٹ کرنے میں بہت آسانی ہوگی. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہم والدین کو ہمت, حکمت, صبر اور استقامت دیں تاکہ ہم بہترین طریقے سے اپنے بچوں کی تربیت کر سکیں. اللہ تعالیٰ ہمارے بچوں کو شیطان کے شر سے محفوظ رکھیں اور ہمیشہ ہمیشہ ان کو سیدھے رستے پر قائم رکھیں. آمین. جزاک اللہ خیر فار لسننگ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
آپ نے سے کوئی کچھ شیئر کرنا چاہتا ہے؟ جی آپ پلیز.
تو خاص کر وہ جو استاذہ صاحبہ نے بتایا ہے کہ میں حوصلہ, کیا میں حوصلہ رکھتی ہوں جگانے کا؟ ہم حوصلہ تو رکھتے ہیں لیکن بچے مانتے نہیں ہیں. وہی 80% لوگ جو ہیں وہ جگاتے ہوں گے, میں بھی جگاتی ہوں. یہی مسئلہ آ جاتا ہے کہ وہ بچے جو ہیں نا وہ اس مول میں اس طرح رنگ چکے ہیں کہ ہمارے کہنے کا ان پہ اثر ہی نہیں ہوتا. تو یہ ہمارے لیے لمحہ فکر ہے کہ ہم ان کے لیے اور کوشش کریں. اگر ہم خود پابند ہوں گے تو ہمارے بچے بھی پابند ہوں گے. میں سمجھتی ہوں کہ میرے میں ابھی کافی کمی ہے سیکھنے کی, اور اللہ تعالیٰ مجھے توفیق دے میں اور زیادہ سیکھوں تاکہ میں اپنے بچوں کی تربیت کر سکوں. بس
میں یہ کہنا چاہتی ہوں کہ ہم یہ جو 10 کے 10 پوائنٹس ہیں نا سب ہمارے میں ہیں. ہم ہر ماں باپ کبھی کسی وقت ہم بچوں کو اشاروں پر دینے چاہتے ہیں, بچوں کے اشاروں پہ ناچتے بھی ہیں, ہم احسان بھی جتاتے ہیں کسی ٹائم پہ. یعنی کہ ایک والدین میں یہ ساری خوبیاں نہیں, ہم ہر والدین میں ہر وقت میں کسی وقت میں ہم احسان جتاتے ہیں, کسی وقت میں ہم تنک مزاج بنتے ہیں, کبھی مجبور بن جاتے ہیں تو کبھی کچھ, لیکن یہ ہم سب کچھ کرتے ہیں.
بالکل صحیح کہا ہے. اور خود کو بیماری کو پہچان لینا بھی تو آدھی صحت ہوتی ہے نا. انشاءاللہ اسی لیے تم بیٹھیں گے, مل بیٹھ کے کچھ ایسا کام کریں کہ سیکھیں. اور یہ کام صرف ایک کرنے کا نہیں ہوگا, بلکہ اس میں ایک پورا ہماری ایفرٹ چلنی ہے, صرف انفرادی نہیں, اجتماعی, معاشرتی اور باقی لیول پہ بھی ہے.